نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي رب يسر ولا تيسر وتمم بالخير اللهم صل على محمد وعلى آل محمد كما صليت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد اللهم بارك على محمد وعلى آل محمد كما باركت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد قال الله تبارك تعالى في القرآن المجيد بعد أعوذ بالله من الشيطان الرجيم الذي خلق الموت والحياة ليبلوكم أيكم أحسن عملا وهو العزيز الغفور الذي خلق سبع سماوات طباقا ما ترى في خلق الرحمن من تفاوت فارجع البصر هل ترى من فطور ثم ارجع البصر كرتين ينقلب إليك البصر إليك البصر خاسيا وهو حسير سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين ابھی آپ کے سامنے سورت ملک کی آیت نمبر 2 اور اسے اگلی چند آیات پڑھی اللہ سبحانہ تعالیٰ فرماتے ہیں کہ الذی خلق الموت والحیاء وہ ذات جس نے زندگی اور موت کو پیدا کیا کیوں پیدا کیا لیبلوکم ایکم احسن عملا تاکہ وہ تم کو آزمائے کہ کون احسن عمل کرتا ہے اور وہ خود کیسا ہے وہو العزیز الغفور اور وہ غالب بھی ہے اور بخشنے والا بھی ہے قرآن پاک کی یہ معروف آیت ہے اگر اسے پچھلی میں ساتھ پڑھتی تو آپ ایک لمحے میں سمجھ جاتے کہ تبارک الذی بیدہ الملک وہو علی کل شیء قدیر یعنی یہ سورت ملک کی ابتدائی آیات ہیں لیکن میں نے آیت نمبر 2 سے اس لیے شروع کیا کہ آج ہم جس ہستی کی بات اور جس کام کی بات کرنے لگے ہیں اس کو پڑھنے کے بعد واقعی یہ لگتا ہے کہ یہ آیت ان کے مناسب معلوم ہوتی ہے اللہ تعالیٰ نے اس آیت میں ہمیں زندگی اور موت کا مقصد آزمائش بتایا ایسے لگتا ہے کہ یہ بات امام بخاری رحمہ اللہ بہت ہی اچھی طرح سمجھ گئے نہ تو وہ دنیا کے دجل میں آئے اس کے دھوکے میں آئے کہ ہر وقت اسی کے کمانے کھانے سجانے سنوارنے پہ لگے رہے اور نہ اس سے کچھ اور نتیجہ کیا نکلا کہ انہوں نے زندگی کو ایسے بسر کیا جیسے کرنا چاہیے پچھلے سیشن میں ہم ان کی شخصیت کی کچھ باتیں جان چکے ہیں آج خاص طور پہ جس کی بات کریں گے وہ ہے صحیح بخاری کیا تھی کب لکھی گئی کن حالات میں لکھی گئی پھر انشاءاللہ اس کی مزید باتیں دیکھیں گے لیکن اگلی آیت صحیح بخاری کے اوپر فٹ ہوتی ہے کیسے الذی خلق سبع سماوات طباقا وہ ذات جس نے سات آسمان تہ بتہ پیدا کیے ما ترى فی خلق الرحمن من تفاوت کیا تم دیکھتے ہو رحمان کی تخلیق میں کوئی جھول کوئی کمی کوئی بھیشی کوئی مسٹیک کوئی شارٹ کمنگ نہیں دیکھتے شاید تم نے ایک بار دیکھا ہے سطحی طور پہ دیکھا ہے تو تمہیں نظر نہیں آیا لہذا فرج البصر ایک بار پھر دیکھو یعنی ایک دفعہ ذرا دوبارہ نظر ڈالو تنقیدی نظروں سے دیکھو پھر بتاؤ حل ترا من فطور کیا تمہیں کوئی شگاف دکھتا اشارہ تو آسمان کی طرف ہے کیا آسمان کو ایک بار نہیں کئی بار دیکھو تمہیں اس میں کوئی شگاف نہیں دکھلے گا بلکہ سم مرج البصر کرتین پھر تم دہرا لو اپنی نظر کو یا پلٹا لو اپنی نظر کو دوسری بار بھی ینقلب الیک البصر پلٹ آئے گی تمہاری طرف تمہاری نگاہ خاسین تھکی ہوئی وہو حسیر اور وہ ماندی ہوگی یعنی تھک چکی ہوگی تمہاری بار بار کی کوشش کے باوجود بھی تم اللہ کی اس تخلیق میں کوئی جھول نہیں دیکھو گے یہ آیت امام بخاری رحمہ اللہ کی تصنیف صحیح بخاری کے بارے میں ایک عالم کا قول ہے وہ کہتے ہیں کہ جس طرح اللہ کے آسمان میں بار بار دیکھنے کے باوجود بھی کوئی جھول نہیں دکھتا اسی طرح سے امام بخاری کی صحیح کو بار بار بھی دیکھیں تو اس میں کوئی جھول نہیں ملتا۔ پہلی بات کریں گے کہ صحیح بخاری کیوں لکھی گئی۔ بالکل پہلے سیشن میں جب آپ کو ہسٹری دی تھی تو بتا دیا تھا کہ ان کے ایک استاد راہوے کے کہنے پہ لکھی تھی، لیکن ایک خواب ذریعہ بنا تھا، یعنی صحیح بخاری کیوں لکھی گئی، کن حالات میں لکھی گئی اور اس کے ساتھ کیا معاملات ہوتے ہیں، اس کے بارے میں ایک شخص نے، بعض کہتے ہیں کسی اور نے دیکھا اور بعض کہتے ہیں کہ امام بخاری نے خود دیکھا۔ خواب کچھ اس طرح سے تھا کہ نبی صلی اللہ علیہ وسلم بیٹھے ہیں اور آپ کو کچھ مکھیاں ستا رہی ہیں، اور امام بخاری وہاں کھڑے ہو کر نبی صلی اللہ علیہ وسلم کو پنکھا چل رہے ہیں، جس کی وجہ سے وہ مکھیاں دور چلی جاتی ہیں۔ اس خواب کی تعبیر جب ان کے استاد کو پوچھی گئی تو انہوں نے کہا کہ آپ نبی صلی اللہ علیہ وسلم کی حدیثوں کو پائل اپ کرنے، جمع کرنے کا کام انجام دو گے، اور وہ لوگ جنہوں نے خود سے حدیثیں وضع کر رکھی ہیں آپ ان کی حدیثوں کو چھانٹ دو گے۔ یعنی یہ ایک خواب تھا کہ خواب میں ہی اللہ کے نبی نے بتا دیا، یعنی کسی کو بھی اللہ دکھا سکتا ہے، اس میں کوئی بری بات نہیں کہ امام بخاری حدیث کی چھان پھٹک کریں گے۔ اسی طرح ایک اور خواب بھی آتا ہے، وراق بخاری ہیں، انہوں نے خواب دیکھا کہ نبی صلی اللہ علیہ وسلم قبر شریف سے باہر تشریف لائے، جب آپ قدم مبارک اٹھاتے ہیں تو امام بخاری آپ کے قدم مبارک کی جگہ پر اپنا قدم رکھتے ہیں۔ یہ ہے اطیع اللہ و اطیع الرسول اور اتباع رسول۔ اسی طرح ایک اور خواب حافظ ابن حجر نے کہا، اور یہ بہت بڑی بڑی شخصیات ہیں جن کے نام آپ سن رہے ہیں، اپنے وقت کے مواحد لوگ تھے، کہتے ہیں کہ میں نے خواب دیکھا کہ میں رکن یمانی اور مقام ابراہیم کے درمیان بیت اللہ کے قریب سو رہا ہوں، خانہ کعبہ کے اندر سو رہا ہوں۔ خواب میں نبی صلی اللہ علیہ وسلم تشریف لائے اور فرمایا، اے ابو زید، یہ ان کی کنیت تھی، کب تک شافعی کی کتاب کا درس دیتے رہو گے اور ہماری کتاب کا درس نہ دو گے؟ میں نے عرض کیا، فدا کا بی و امی، یعنی آپ پر میری ماں اور میرے باپ قربان، اے نبی آپ کی کتاب کون سی ہے؟ تو آپ نے فرمایا، جسے محمد بن اسماعیل بخاری نے جمع کیا ہے۔ تو یہ ہے وہ کتاب جس کو آج ہم صحیح بخاری کے نام سے جانتے ہیں، یہ وہ کتاب ہے کہ حقیقت میں جس کو اللہ تعالیٰ نے چن لیا۔ کس کام کے لیے چنا؟ کہ انسانیت میں اس کتاب کا نفع رہے۔ قرآن پاک کی ایک خوبی سورۃ ہجر میں ہم پڑھتے ہیں، اللہ سبحانہ تعالیٰ نے فرمایا کہ اِنَّا نَحْنُ نَزَّلْنَا ذِكْرَ وَإِنَّا لَهُ لَحَافِظُونَ، بے شک ہم نے ہی اس ذکر کو نازل کیا ہے اور ہم ہی اس کی حفاظت کرنے والے ہیں۔ یہ قرآن پاک کا امتیاز ہے، پچھلی کتابوں میں بس اللہ نے یہ وعدہ نہیں لیا تھا کہ میں اپنی کتابوں میں تبدیلی نہیں کرنے دوں گا، قرآن میں اللہ تعالیٰ نے یہ وعدہ دیا، اور ہم سب کا متفقہ عقیدہ ہے یہ کہ قرآن پاک کی زبر سے زیر بھی نہیں بدلی جاتی۔ کوئی بڑی بات نہیں ہے، کیونکہ بل ہوا کلام اللہ، جو مقام الہامی کتابوں میں قرآن پاک کو حاصل ہے وہی مقام امام بخاری رحمہ اللہ کی کتاب صحیح البخاری کو ملتا ہے۔ انسانوں کی لکھی ہوئی کتابیں، اب جب میں انسانوں کہتی ہوں تو مسلمان نہ سمجھیے گا، انسانوں کی لکھی ہوئی کتابوں میں صحیح بخاری وہ کتاب ہے کہ جس کے اندر تبدیلی کی کوئی گنجائش نہیں، یہ وہ کتاب ہے کہ جو آج تک کروڑ ہا کروڑ انسانوں کو فائدہ دے چکی ہے، تقریباً 12 صدیوں سے زیادہ، یعنی آپ دیکھیے کہ 194 ان کی زندگی کا سال لے لیجئے جب پیدائش ہوئی تھی، اور 250 میں ان کا انتقال ہوتا ہے، وہ دن سے آج 1435 تقریباً 12 صدیاں گزر گئی ہیں، آج تک جیسے بارش کا نفع نہیں رکا، آسمان نے خیر دینی نہیں رکی، زمین سے فصلیں اگنی نہیں رکیں، اس طرح صحیح بخاری سے فائدہ اٹھانا اس سے لوگ محروم نہیں ہوئے۔ اپنے دور کی بہترین کتاب تھی، کیسی تھی، کیا تھی، اس کو تو ہم دیکھیں گے ہی، لیکن آئیے ذرا دیکھیے کہ امام بخاری نے اس کتاب کو لکھنے کے لیے اہتمام کیا کیا۔ امام بخاری رحمہ اللہ خود اپنی اس کتاب کے بارے میں بہت کچھ کہتے ہیں، اور جو بات کوئی خود لکھنے والا یا کسی چیز کو प्रोड्यूस करने वाला कह दे, फिर वो बात क्या बात होगी। हकीकत है कि सही बुखारी को जो ज़िंदगी मिली है वो तो शायद किसी और को दुनिया में मिली नहीं होगी। इसीलिए लोग इनको अमीरुल मोमिनीन फिल हदीस भी कहा करते थे। फरमाते हैं, चंद इनकी बातें सुन लीजिए, ये हमारे अमल की बातें हैं। इसमें फरमाते हैं कि मैंने कोई हदीस इस किताब में इस वक्त तक दाखिल नहीं की जब तक गुसल करके दो रकत नमाज अदा न कर ली हो। कौन से दो रकतें थी? ये इस्तखारे की। हर हदीस के साथ इस्तखारा किया, दो नफिल पढ़े, बैतुल्ला शरीफ में इसको जमा किया, यानी सही बुखारी को जमा करने का काम बैतुल्ला में शुरू हुआ था और मदीना जाकर पूरा किया। 16 साल लगे इनको ये किताब लिखने में। दो रकत पढ़कर हर हदीस के लिए इस्तखारा किया। जब तक मुझे इस हदीस की सेहत का यकीन ना हुआ तब तक मैंने उसको लिखने के लिए कलम नहीं उठाया। इसको मैंने अपनी निजात के लिए हुज्जत बनाया है। और आपको पता है कितनी हदीसें थी शुरू में जिनको जमा करके उसमें से लिखा? 6 लाख हदीसें। और ये 6 लाख हदीसें इमाम बुखारी को जुबानी याद थी। कैन यू बिलीव? इमाम बुखारी के बारे में इनके उस्तादों में से एक उस्ताद कहते हैं कि हुजरे नबी और मिंबर के दरमियान बैठकर और हर तर्जमतुल बाब को दो दो रकत नमाज पढ़कर और इस्तखारा करके कामिल इत्मीनान कल्ब हासिल होने पर लिखते थे, फिर कागज़ पर डालते थे उसको। इमाम बुखारी के साथ थे एक शख्स, वो कहते हैं कि रात में 15 से 20 मरतबा उठते और रोशनी, वो जैसे आप उस और की लालटन कह लें, यानी चिराग से आग रोशन करते, चिराग जलाते और हदीसों पर निशान देकर सोते मैंने इमाम बुखारी को देखा। रातों को उठ उठ के कौन सा काम हम करते हैं जो काम हमारा पैशन बन गया हो, जिसके अंदर दिल लग जाता है? इससे पता चलता है कि इमाम बुखारी सफ़र और खजर हर जगह हदीस को जमा करने का काम करते थे। जब भी कहीं, ये नहीं था कि बैठ के लिखते हैं, जैसे आपको कहा जाए किताब लिखे आप कहेंगे अच्छा फोकस्ड, खाली जगह पर छोड़ दे मुझे, ज़रा आप इसका मिजाज भी समझिए कि ये हदीस घर में बैठ के लिखने वाली नहीं थी। घर में बैठ के कौन लिखते हैं? जो खुद अपने दिल से लिखते हैं। तो इमाम बुखारी ने खुद थोड़ी लिखना था, हदीसों को जमा करना था। इसके लिए सफ़र करते थे। जब उनको पता चलता कि किसी जगह कोई शख्स रहता है, उस तक जाते, सफ़र करते, फिर उसकी पूरी रिसर्च करते, उसके हाफ़िज़े की, उसके अकीदे की, उसके ईमान की, उसके रिस्क हलाल की, कितने क्राइटेरियन, अगर मैं वो सारे अभी आपको बताने लग जाऊँ तो आप परेशान हो जाएंगे। और उसके बाद जब उनको यकीन होता कि ये बात कहने वाला सही कह रहा है, फिर उस हदीस को जमा करते। पहले उन्होंने जो शुरू में जमा की थी वो 6 लाख थी, जिसमें से अब इस वक्त तकरीबन 7526 के करीब किताब में हदीसें मौजूद हैं। इस पे बाद में करूँगी इंशाल्लाह। लेकिन इस वक्त उस स्पिरिचुअलिटी को लीजिए, किन कामों में बरकत होती है जो इस तरह से हो कि जिसमें इंसान एक्सीलेंसी के दर्जे पे हो। आज अगर सीखने में एक्सीलेंसी नहीं है तो कल सिखाने में नहीं होगी। आज दीन लेने में संजीदगी नहीं है तो कल दीन देने में अल्लाह ही करे तो होगी, वरना कम होती है। इमाम बुखारी रहमतुल्लाह ने अपने मुल्क को छोड़ा, हरम में चले गए, वहाँ इल्म सीखा और फिर जब सही बुखारी लिखनी शुरू की तो खाना काबा से निकले और मस्जिद नबी में पहुँचे। क्यों? कि जिनकी किताब जमा कर रहा हूँ उनके बिल्कुल पास ही रहूँ। और बिल्कुल वही जो रोज़ा तो रियाजुल मिन जन्ना, जहाँ आज हमें दो नफिल पढ़ने का मौका मिल जाए बड़ी बात है, वहाँ बैठ के इसको लिखते थे। और आप सोचें कितने इस्तखारे, कितने नफल, कितनी हदीसें, चले 7500 कुछ हदीसें भी आप समझ लें तो इतने नफिल, इतने इस्तखारे, फिर गौर व फिक्र, फिर तदब्बुर, फिर इस तरह की बातें करते थे, फिर उस बात को अपनी किताब में जगह देते थे। इमाम बुखारी फरमाते हैं कि लम अखरज फी हासिल किताब इल्ला सहीहन, मैंने अपनी इस किताब में सिर्फ सही अहादीस की तखरीज की है। फतुल बारी में ये लिखते हैं, कहते हैं कि मैंने तकरीबन 6 लाख तरीके से जामे अहदीस का इंतखाब किया। सही बुखारी में मुकर्ररात को छोड़ दें तो 7275 7275 हदीसें। मुकर्ररात किसको कहते हैं? जो रिपीट की गई। इमाम बुखारी की खूबी देखिए कि एक बात एक दफ़ा सुन के तसल्ली नहीं हुई, वही बात किसी दूसरे से अगर फिर मिली तो उसको पूरी सनद और चैन के साथ लिखा। जब ये किताब का नाम आपके सामने रखूंगी तो आप उसको देखेंगे इंशाल्लाह। और उसके अंदर से 21 रिवायतें ऐसी हैं 21 जिसमें इमाम बुखारी और नबी सल्लम के बीच में सिर्फ 3 लोग हैं और बाकी जो किताबें उसमें अक्सर 5 लोग हैं, क्योंकि आपका दौर ही वो था कि जिसमें 5 लोग थे। इमाम बुखारी कहते हैं कि मैंने हदीस लेने में कभी भी किसी से अहसन दर्जे से नीचे का क्राइटेरिया नहीं रखा। थोड़ा सा इसको समझिएगा, फिर आप देखेंगे कितना नामुमकिन काम है जो इमाम बुखारी से अल्लाह ने लिया अपनी कुदरत के मुताबिक। आप मिसाल से समझें कि आप टीच करते हैं किसी स्कूल में, पिछले 5 साल से आप लोगों को कुरान पढ़ा रहे हैं, 5 बैचेज आपके निकल गए। अब आपको पता है कि हर बैच जो निकलता है उसमें हर तरह के स्टूडेंट्स होते हैं ना, कुछ ए प्लस होंगे, फिर ए होंगे, फिर बी होंगे, सी होंगे, फिर कहीं जाके ऐसे होगा ना। अहदीस की बुनियाद में आप इसको समझ लीजिए कि जब हम हदीस की टर्मिनोलॉजीज बोलते हैं, जब मुझे ना चाहते हुए भी आपसे बोलनी पड़ेगी, तो सबसे ऊपर जो दर्जा आता है ना वो सही का होता है, फिर अहसन होता है, फिर ज़ईफ़ होता है, फिर ज़ईफ़ जिद्दन होता है, फिर उसके बाद 5वें दर्जे पर मौजू होता है। इमाम बुखारी की किताब में जितनी भी हदीसें हैं वो सही हैं, इसका नाम ही असही है। बल्कि अगर आप चाहें तो किताब का नाम भी लिख लें, असही क्या है? वो किताब जिसके अंदर सारी रिवायतें सही हों, एक रिवायत भी ए प्लस ग्रेड से नीचे की नहीं रखी। अच्छा, यहाँ साइड का नुक्ता भी समझें, 5 बैजेस में से जो स्टूडेंट्स निकले सिर्फ उनकी हदीस इमाम बुखारी ने कलेक्ट की और उसको अपनी किताब में जगह दी जिन्होंने ए प्लस नंबर लिए हुए थे। मुमकिन है? यानी ए नंबर, बी, बी प्लस, सी, डी, ऐसे तमाम स्टूडेंट्स की बातें छोड़ के सिर्फ उनको नॉमिनेट किया कि जो ए प्लस थे और उनकी हदीसें जमा करते थे। इतनी उसकी जिंदगी के बारे में पड़चोल करते, इतना कुछ देखते कि एक बार कहते हैं कि इमाम बुखारी रहमतुल्लाह कई मील का सफ़र करके गए इस सोच में कि एक शख्स के पास हदीस है, मैं उससे हदीस लेके आऊँ। और जब जाते थे ना तो उस शख्स के बारे में उसके गांव और कबीले से पूछते थे, इसका हाफसा कैसा है, ये बीमार तो नहीं, इसको जुनून तो नहीं लाहक, इसको निस्यान तो नहीं लाहक, ये झूठा तो नहीं, ये अमली ज़िंदगी में कैसा है, धोखेबाज तो नहीं, चीटर तो नहीं। जब पूरी हकीकतें जमा होती थी ना फिर उससे बात करते थे। तो एक दफ़ा ऐसा हुआ कि ये जब गए तो एक शख्स को देखा कि अपने कपड़े को यूं करके इस तरह जैसे वो चिल्लू से नहीं बनाते, तो अपने घोड़े को बुला रहा है, गोया कि जैसे वो घोड़े को खाना खिलाएगा। घोड़े ने जब वो चिल्लू देखा तो उसके करीब आया, जब वो घोड़ा करीब आया ना तो उस शख्स ने उसकी नुकेल पकड़ ली और कपड़ा छोड़ दिया, कपड़े में कुछ भी नहीं था। इमाम बुखारी ये मंजर देख के वहां से पलट आए, कहने लगे कि जो शख्स एक घोड़े के साथ झूठ बोल सकता है और उसको धोखा दे सकता है तो वो अल्लाह के नबी की हदीस के मामले में भी ऐसा ही कर सकता है। तो इमाम बुखारी रहमतुल्लाह जो बातें लिखते थे अपनी किताब में वो इंतहाई ऑथेंटिसिटी के साथ लिखते थे और हर हदीस के बारे में उनको जब तक यकीन नहीं होता था, हत्ता कि आपको पता है कि इमाम बुखारी का जो मेयार था ना हदीस लेने का, उस पे बहुत सारे लोग कहते थे इट्स टू मच। और जितने लोग, अब आप सोचिए इस मिसाल से कि 7000 से ऊपर की हदीसें हैं तो 7000 हदीसों में से 21 हदीसों को छोड़ दे, बाकी सबके बीच में 5 लोग हैं तो 7 × 5 से ज़रब दे दी तो कितने लोग हो गए बीच में? 35000। 35000 लोगों के हालात, उनके हाफ से, उनकी बातें इमाम बुखारी को अजबर जाती और इसमें इतनी रिसर्च करके फिर इस किताब को लिखते थे। इतनी मेहनत से ये काम इन्होंने किया। कहते हैं कि इमाम बुखारी की हयात तैयबा में 90000 लोगों ने ब्राह रास्त आपसे इस अजीम किताब का दर्स लिया और बिला वास्ता इनकी सनद से रिवायत किया। जब इमाम बुखारी अपनी किताब लिखकर फारिग हुए تو آپ نے اسے امام احمد بن حنبل اور امام یحییٰ بن معین اور امام علی بن مدینی کے سامنے پیش کیا کہ اپنے استادوں کو دکھایا کہ یہ کتاب میں نے لکھی ہے. سب نے متفقہ طور پر اس کتاب کو مستحسن قرار دیا. جس چیز کو استاد اچھا کہہ دینا وہی اچھی ہوتی ہے. میری نظر میں ہلکا سا معیار ہی ہے. جس چیز کو آپ کو استاد کہنا ٹھیک ہے آپ اس کو مانیں, باقی شاگرد اور ساتھی جو کہتے ہیں وہ تو بیچارے ابھی بچے ہیں. کوشش کریں کہ استادوں کے منہ سے آپ کے بارے میں اچھے لفظ نکلیں, اور یہ بہت محنت کے بعد ہوتا ہے. ان سب استادوں نے ان کی حدیثیں جو بیان کی ان کی صحت کی گواہی دی. بعض حضرات نے صرف چار احادیث کے بارے میں کچھ کوشچن کیا, یعنی اپنا خیال پیش کیا کہ آئی تھنک سو کہ اس میں سم ڈاؤٹ ہے, چلو بھائی ریسرچ کرتے ہیں. اور آپ کو پتا کہ جب ریسرچ کی تو کس کی بات ٹھیک تھی؟ استادوں کو مغالطہ لگ رہا تھا, لیکن امام بخاری کا خیال بالکل درست تھا. یہ کتاب حقیقت میں انسانیت کے لیے ایک بہت بڑا نفع ہے. امام بخاری رحمہ اللہ کی یہ کتاب سونے کے پانی سے بھی لکھی گئی, آب زر کے ساتھ. سن لیجئے, امت میں ایسے قدردان گزرے جنہوں نے قرآن پاک اور اس کے بعد صحیح بخاری کو سونے کے خالص پانی سے لکھوایا. ایک عالم دین ابو محمد مزنی کے تذکرے میں لکھا ہے کہ انہوں نے کتابت کرنے والوں کو حکم دیا کہ وہ قرآن مجید اور صحیح بخاری کو آب زر سے لکھ کر ان کے سامنے پیش کریں. چنانچہ یہ دونوں کتابیں تمام و کمال پوری کی پوری سونے کے پانی سے لکھ کر ان کے سامنے پیش کی گئیں. آپ کہیں گے یہ کیا, تو آپ اور میں سونے کا زیور کیوں پہنتے ہیں؟ یہاں سے ویلیو دیکھیں کہ علم اور حدیث کی اس دور میں کیا ویلیو تھی. کہتے ہیں کہ امام بخاری نے حدیث جمع کرنے میں جو معیار قائم کر دیا ہے اب کوئی اس کو کونکر نہیں کر سکتا. آج بھی علماء کی زبان میں جو بات صحیح بخاری میں آ جائے اس کو آنکھیں بند کر کے قبول کیا جا سکتا ہے, کوئی اس پہ کوشچن نہیں کر سکتا. اچھا, کیا امام بخاری یہ دعویٰ بھی کرتے ہیں کہ انہوں نے ساری صحیح حدیثیں جمع کر دی ہیں؟ تو یہ دعویٰ نہیں ہے. آج ایک فتنہ دوسری طرف بھی چل پڑا, اور وہ فتنہ کیا ہے کہ امام بخاری کی کتاب کے علاوہ اب کوئی اور کتاب لینی نہیں ہے. چونکہ یہ حدیث صحیح بخاری میں نہیں تو ہم اس کو نہیں لیں گے, حالانکہ امام بخاری خود اس بات کا دعویٰ نہیں کرتے تھے. امام بخاری نے یہ تو دعویٰ کیا کہ جو بات میں نے اس میں لکھی ہے وہ ٹھیک ہے صحت کے اعتبار سے, لیکن یہ نہیں کہا کہ میں نے ساری لکھ دی ہیں. اور آپ کو پتا ہے کہ امام بخاری رحمہ اللہ نے جو 400,000 حدیثیں جمع کی تھی ان میں سے باقی کدھر گئیں؟ سمجھ رہے ہیں آپ لوگ بات کو؟ وہ بھی تو ٹھیک تھی, وہ بیچ میں کیوں نہیں لکھی؟ جو امام بخاری کی شرائط تھی نا بڑی بڑی, ان میں سے کسی ایک شرط سے وہ ذرا سی نیچے ہو جاتی تھی تو امام بخاری نے اس کو لکھ کیا. آپ کی ساری چھوٹی ہوئی کتابوں پہ موتا امام مالک لکھی گئی ہے. امام مالک نے وہ ساری حدیثیں جو امام بخاری نے نہیں لی اپنی بخاری میں نہیں لکھی. اور یاد رکھیے کہ امام بخاری نے صرف صحیح بخاری نہیں لکھی, ان کی اور بھی کتابیں ہیں, لیکن جو معیار صحیح بخاری کا تھا نا اس کو قائم رکھنے کے لیے ذرا سا بھی 1920 فرق ہوا نا تو اس کتاب میں نہیں لکھی. اس کو کہتے ہیں احسن عملا, کس سے کم نہیں ہوگا. پھر ان کی چھوڑی ہوئی کتابوں میں کتابیں لکھی گئیں. پھر ان کے شاگرد امام مسلم رحمہ اللہ نے انہی کی کتاب میں جو درج چیزیں ہیں ان کو پھر کس طرح سے کیا, اس کے اندر ترتیب رکھی. صحیح بخاری آپ کہہ سکتے ہیں بہت انرچڈ, بہت اوتھینٹک اور بہت ہی زیادہ اس کے اندر خوبیاں ہیں, لیکن امام مسلم جو امام بخاری کے شاگرد تھے انہوں نے اس کو ایزی ٹو انڈرسٹینڈ کر دیا. جیسے ایک چیز لکھی ہو تو اس کو ریسرچ کرنا آسان ہوتا ہے نا, اصل کام تو لکھنا تھا وہ کر گئے, لیکن وہ ہائی انٹلیکچوئل قسم کی تھی. امام مسلم نے اس میں سے مقررات کو نکال دیا, ریپیٹیشن کو نکال دیا, اور باب اس طرح سے باندھے کہ ان باب کے اندر سے بات کو سمجھنا آسان ہے. اسی لیے لوگ کہتے ہیں کہ امام بخاری نے علم جمع کیا اور امام مسلم نے اس علم کو ہضم کرنا سکھایا. کہتے ہیں ویری ایزی ٹو ڈائجسٹ, کیا امام مسلم کی کتاب. تو کیا پھر یہ دونوں ایک دوسرے کے خلاف تھے؟ ہمارے یہاں ایک بڑا مسئلہ ہے, ایک کی تعریف کر دو نا تو دوسرے کی برائی سمجھیں گے. کسی استاد کا شاگردی کو کچھ پڑھانے لگ جائے یا بات کرنے لگ جائے تو لوگ فوراً تقابل میں آتے ہیں کہ یہ کیوں اور وہ کیوں. حالانکہ آپ دیکھ رہے ہیں کہ امام بخاری اپنی کتاب لکھ کر اپنے استادوں کو پیش کر رہے ہیں کہ آپ اس کو دیکھیے یہ ٹھیک ہے یا نہیں. تو یہ گڈ ریلیشن شپ بھی دکھاتا ہے किस तरह से अल्लाह ताला ने उन लोगों को हौसले भी दिए थे और ज़र्फ़ भी बड़े बुलंद थे उनके। याद रखिए कि आला ज़र्फ़ी के बग़ैर आप दीन का तो कोई काम कर ही नहीं सकते, दुनिया के भी काम नहीं होते। आप आज भी देख लीजिए कि जो लोग वेस्टर्न स्टाइल पे जीते हैं वो आपको कौन सी अकदार सिखाते हैं, गुड मैनर सिखाते हैं ना। मैं एक किसी मुल्क में थी तो वहाँ उन दिनों खबर बड़ी गर्म थी। क्या थी खबर कि एक औरत, उसने दुनिया की किसी सब्जेक्ट में PhD की थी, और आप में से तकरीबन सबको ही पता होगा कि PhD करने के लिए थीसिस लिखना पड़ता है, बुक लिख लें, बुकलेट लिख लें, कुछ भी करें, उसकी बेस पे आपको डिग्री मिलती है। खैर उसने लिखी, उसको डिग्री मिल गई, हो गई बात। शर्त उसमें एक ही होती है कि खुद लिखना है। जिन दिनों मैं उस मुल्क में गई हुई थी, खबर क्या फैली हुई थी जो मुझे वहाँ के साथियों ने सुनाई, ना तो मैं उस औरत को जानती थी और ऑफकोर्स वो नॉन मुस्लिम औरत थी, कोई ऐसी यानी रिलीजियस बुक भी नहीं थी। पता क्या चला कि उसके ऊपर मुकदमा है और उसको जो इज्जत और जो ऑनर पिछले 25-30 साल से मिली थी सब वापस ले लिया। क्यों? इतने साल के बाद उसकी बुक में से कुछ हिस्से ऐसे निकले हैं कि उसने खुद नहीं लिखे, किसी और के कोट किए थे, लेकिन शो ये किया कि ये मैंने लिखी है। अब इस बेस पे मुकदमा चला और वो शायद पार्लियामेंट में या किसी इस तरह के ओहदे पे भी पहुंची थी, उससे वो सारा ओहदा भी वापस ले लिया कि आपने झूठ क्यों बोला। ये दुनिया वालों का मेयार है जो कामयाब होते हैं। हमारा नाम किसी का, नाम बदल के आप छपवा लो, कुछ नहीं होता, दीन का ही काम है। किसी के पारे आप पकड़े, उसको फोटो कापियां करके अपने नाम पे बांट लें, फायदा लेना और बात है, लेकिन उसका नाम बदल देना ये और बात होती है ना। तो याद रखिए कि आला अखलाक, आला वसफ इंसान को हर जगह आगे ले जाते हैं। जितना ज्यादा आपका मेरा वसफ बुलंद होगा, क्राइटेरियन अपने लिए अच्छा रखे। और इमाम बुखारी रहमतुल्लाह अपनी इस किताब के अंदर कोई बात लिखते वक्त ये नहीं सोचते थे कि ये मेरा नाम हो रहा है, वो ये सोचते थे कि मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की बातें जमा हो रही हैं। इस किताब के अंदर उनको जिम्मेदारी का एहसास था। और आपने भी एक जुमला सुना, शायद गौर किया कि नहीं किया, कहते हैं कि इस किताब को मैं अपनी बख्शिश के लिए हुज्जत बनाता हूँ, यानी क़यामत के दिन ये किताब इस लेवल की हो कि अल्लाह मुझे बख्श दे कि जा तेरे इस कारनामे पे तुझे बख्श दे। ये हालात है, इस तरह के लोगों के ये काम थे और इन चीज़ों को उन्होंने रखा। प्राय रास्त जो किताब है बहुत ही खूबसूरत किताब है। असल में ये किताब 7 जिल्दों में है। इंग्लिश में दारुस्सलाम वालों ने इसको 9 जिल्दों में भी छापा है। बाद लोगों ने 2 जिल्दों को एक कर दिया, एक को 2 कर दिया, इसलिए मुख्तलिफ जगह से ये छपी भी मिलती है। लेकिन आप आज मार्केट में इसकी 2 तरह की किताबें देखते हैं, एक तो है 7 जिल्दों वाली और एक है सही बुखारी मुख्तसर। मुख्तसर में क्या हुआ, यानी अभी उसके बाद काम हुआ है कि उनकी किताब में जो डबलिंग थी उसको निकाल दिया ताकि पब्लिक के लिए आम हो जाए, आमतुन्नास के लिए आसान हो जाए। तो इंशाल्लाह ताला हम जो किताब यहाँ पढ़ेंगे वो सही बुखारी की मुख्तसर किताब होगी। यानी मुख्तसर से मुराद, एक तो उनकी अपनी किताब का नाम भी मुख्तसर है, वो मैं आपको बताऊंगी बाद में इंशाल्लाह, लेकिन यहाँ ये समझ लें कि सही बुखारी हम क्यों पढ़ें, ये भी एक क्वेश्चन है जहन में आता। तो सही बुखारी हम क्यों पढ़ें, इसलिए कि अल्लाह की किताब के बाद कोई किताब उससे सही नहीं है, यानी ऑथेंटिक बुक है। दूसरी वजह इसको पढ़ने की क्या है कि जिस तरह कुरान पढ़ने से अल्लाह की बात समझ आती है ना, तो सही बुखारी असल में तो हदीस है, तो हदीस पढ़ने से दीन की हिकमत समझ आती है, मिजाज समझ आता है। फिर तीसरी बात, सही बुखारी को हम क्यों पढ़ें कि कुरान पाक जब हम पढ़ते हैं तो बहुत सारी आयतों को पढ़ते वक्त हम तफसीर से अहदीस नोट करते हैं। सही बुखारी जब आप पढ़ लेंगे ना तो आपको एक शरह सदर हो जाएगा कि आपने बहुत बड़ा खजाना पा लिया। एक बड़ी ही मरूफ रिवायत है, यानी रिवायत को आप कह लीजिए रिवाज, और वो क्या है कि सही बुखारी पढ़ने और पढ़ाने से बरकत उतरती है। हमारे असलाफ सही बुखारी का दौर करते थे, जब किसी मुश्किल में पड़ते, कोई बीमार हो जाता, कोई परेशान होता, तो वो घर में सही बुखारी पढ़ना शुरू कर देते थे और कहते थे कि इसकी वजह से वो तकलीफ टल जाती है। खैर पहली बात तो इस पे आप हैरान ना हो, इसको जरा आज के हालात से रिलेट करें। आज कभी आपने किसी को मुश्किल हालात में सही बुखारी का दौर करते देखा? कौन करे इतना लंबा चौड़ा दौर, और हर हदीस तो आपके अपने ऊपर ही पड़ती है। आज लोग कुरान पढ़ते हैं क्योंकि समझ नहीं आ रहा होता, और इसी तरह अवज़ाइफ पढ़ते हैं, दुरूद तंजीना पढ़ लेते हैं, कभी कुछ पढ़ लेते हैं, लेकिन मेहनत की चूंकि आदत ख़त्म हो गई तो अब वो सही बुखारी का दौर तो नहीं करते। दूसरी बात आप देखिए कि सही बुखारी पढ़ने से क्या वाकई बरकत उतरती है, तो बस एक हदीस याद रखें, अल्लाह के नबी सल्लम ने फरमाया, नदरुल्लाहुल मरउ, अल्लाह उस बंदे को हरा भरा रखे, फ्रेश लुकिंग रखे, यानी चमकता हुआ रखे उसके चेहरे को, जिसने मेरी हदीस को सुना जैसे मैंने कहा और मनोअन उसको याद किया, उसका एहसास किया, अल्लाह उसके चेहरे को हरा भरा रखे। यानी नबी सल्लम की दुआ है हदीस पढ़ने वाले के लिए कि अल्लाह उसको हरा भरा रख देता है, तो क्या बड़ी बात है। हम तो कुछ नहीं कहते इस बारे में, लेकिन लोग सही बुखारी इसलिए भी पढ़ते थे पहले दौर में कि उनकी जिंदगियों में बरकत आए, खैर आए। तो लिहाजा इस किताब को पढ़ते वक्त हम सब ने यही सोचना है कि किस तरह से ये बात हो। चलिए इंशाल्लाह यहाँ भी इतनी बात है, लेकिन आपको इसके लिए हम बुक का और बाकी इसका जो इंटरव्यू इसको अलग लेंगे। अल्लाह ताला से दुआ है कि हम सब के वक्त में बरकत हो।